हामी पहिलो यहोन्नाको एक अध्यायबाट केही कुराहरू अझ स्पष्ट पार्न चाहेकोले चाहिँ मैले यहाँ एक अध्याय म पुरै पढ्नेछु। पहिला जीवनको वचनको विषयमा, जो सुरुदेखि नै हुनुहुन्थ्यो, जसलाई हामीले सुनेका छौँ, जसलाई हामीले आफ्नै आँखाले देखेका छौँ, जसलाई हामीले नियालेर हेरेका छौँ र हाम्रा हातहरूले समातेका छन्, अनि यो जीवन प्रकट हुनुभयो र हामीले देखेका छौँ र गवाही दिन्छौँ, अनि तिमीहरूले अनन्त जीवनको तिमीहरूलाई अनन्त जीवनको समाचार सुनाउँछौँ, जो पितासँग हुनुहुन्थ्यो र हामी कहाँ प्रकट हुनुभयो, तिमीहरूले पनि हामीसँग सङ्गति पाओ भनेर हामीले जे देखेका र सुनेका छौँ सो कुरा तिमीहरूलाई सुनाउँछौँ। अनि हाम्रो सङ्गति साँच्चै पितासँग र उहाँका पुत्र येशु ख्रीष्टसँग छ, अनि तिमीहरूको आनन्द पुरा होस् भनेर हामी यी कुराहरू तिमीहरूलाई लेख्छौँ। अनि जुन समाचार हामीले उहाँबाट सुनेका छौँ र तिमीहरूलाई सुनाउँछौँ त्यो यही हो, परमेश्वर ज्योति हुनुहुन्छ र उहाँमा अन्धकार सधैँ छैन। उहाँसँग हाम्रो सङ्गति छ भने हामी भन्छौँ, तर अन्धकारमा हिँड्छौँ भने हामी झुट बोल्दछौँ र सत्य काम गर्दैनौँ। तर जसरी उहाँ ज्योतिमा हुनुहुन्छ उसरी नै हामी ज्योतिमा हिँड्छौँ भने एकअर्कासँग हाम्रो सङ्गति हुन्छ र उहाँका पुत्र येशु ख्रीष्टको रगतले हामीलाई सब पापबाट शुद्ध पार्छ। हामीसँग पाप छैन भने हामी भन्छौँ भने हामीले आफैलाई धोका दिन्छौँ र हामीमा सत्य हुँदैन। हामीले आफ्ना पापहरू स्वीकार गऱ्यौँ भने हामीलाई हाम्रो पापहरू क्षमा गर्न र हामीलाई सबै अधर्मबाट शुद्ध पार्नका निम्ति उहाँ विश्वासयोग्य र धर्मी हुन्छ। हामीले पाप गरेका छैनौँ भने हामी भन्छौँ भने हामी उहाँलाई झुट तुल्याउँछौँ र उहाँको वचन हामीमा छैन। हुन्छ, प्रार्थना गरौँ। अब जब हामीले मुक्ति पाउँछौँ प्रभु येशू ख्रीष्टमा विश्वास गरेर, हामी तुरुन्तै हामी ज्योतिमा हुन्छौँ। तुरुन्तै यत्तिकै हामी अन्धकारबाट ज्योतिमा सर्छौँ। हामी अन्धकारमा थियौँ, परमेश्वरसँग हाम्रो कुनै पनि सम्बन्ध थिएन, अनि हामी मरेका थियौँ, हाम्रो आत्मा पाप र अपराधहरू मरेको थियो। तर जुन दिन हामीले येशू ख्रीष्टलाई हामीले लियौँ, आफ्नो पापहरू महसुस गर्दै त्यसको लागि हामी दुखित हुँदै र पश्चाताप गर्दै प्रभु येशू ख्रीष्ट मेरो पापको लागि मर्नुभयो, बौरी उठ्नुभयो, अनि तपाईँ बाहेक मलाई बचाउने कोही छैन भन्दै आफूलाई चाहिँ पुरै दोषी देख्दै, आफूलाई राम्रो देख्दै होइन, प्रभु म कति राम्रो भएको छु हेर्नुहोस् त भन्दै आउने त होइन नि। हामी त नालायक नरक जानुपर्ने व्यक्ति भनेर हामीले महसुस गरेर चाहिँ हामी येशू ख्रीष्ट मुक्तिदातालाई चाहिँ हामी लिन्छौँ। सित्तैमा पिताले दिनुभएको उहाँको पुत्र अनन्त जीवन जो प्रकट हुनुभयो उहाँलाई जब हामी लिन्छौँ, जो मानिस हुनुभयो र मर्नुभयो र जीवित हुनुहुन्छ आज, उहाँलाई जब विश्वासैद्वारा लिन्छौँ, देखेर त होइन, न सपनामा न दर्शनमा न कुनैमा, खालि परमेश्वरको वचनको प्रचारद्वारा जब उहाँलाई उच्च पारिन्छ, अनि हामी जब विश्वासद्वारा उहाँलाई लिन्छौँ, त्यही घडी नै एक सेकेन्ड पनि लाग्दैन मृत्युबाट जीवनमा सरिन्छ, अन्धारोबाट उज्यालोमा सरिन्छ, अनि हाम्रो जीवन चाहिँ बद्लिन्छ, हामी फरक व्यक्ति हुन्छ, अनि हाम्रो भित्र बदलिएको हामीलाई महसुस हुन्छ। हामीलाई चाहिँ थाहा हुन्छ कि परमेश्वरसँग मेरो सम्बन्ध भएको छ। हामीले त्यति धेरै गहिरो साथ बुझेको त हुँदैन त्यो घडी, तर हाम्रो सोचाइ बदलेको हुन्छ, हामीलाई परमेश्वरको वचन मनपर्छ, हामीलाई पवित्रता धार्मिकता हामीलाई अब एकदम सही लाग्छ, हामी त्यस्तै अनुसार जिउन चाहन्छौँ, हामी प्रभु येशूलाई खुसी पार्न चाहन्छौँ, अनि हाम्रो जीवन चाहिँ अँध्यारोबाट उज्यालोमा गएको जस्तो हुन्छ। अनि तपाईँको जीवनमा यस्तो भएको छ कि छैन तपाईँले आफूलाई जाँच्नुहोस्। यो भएको हुनुपर्छ, कुनै एउटा प्रार्थना गरेर होइन मैले ग्रहण गरेँ त्यसरी हुँदैन, हुँदैन, बाइबलमा कहीँ पनि छैन त्यस्तो, चर्चहरूमा छन् बाइबलमा छैन। तपाईँले चाहिँ येशू ख्रीष्टलाई आफ्नो व्यक्तिगत रूपमा चाहिँ पाउनु भएको छ कि छैन, तपाईँको जीवन बद्ले कि बद्लेन। अनि अस्ति हाम्रो युवा सङ्गतिहरूमा चाहिँ पहिलो केही खण्डहरूमा चाहिँ सभाहरूमा डेभिड डाइले त्यसबाट सिकाउनु भएको थियो, अनि त्यो चाहिँ तपाईँहरूले अडियोबाट सुन्न चाहिँ एकदमै लाभदायक हुन्छ। हामीले ल्याएछौँ, मैले ल्याएको छु, अनि तपाईँहरूलाई कपी गरिदिन सक्छु मेमोरीमा इत्यादि। अब हामीले मुक्ति पायौँ विश्वास गरेर, मानव तपाईँ विश्वासी हुनुहुन्छ, यदि हुनुहुन्छ भने तर यसको माने यो होइन कि अब चाहिँ तपाईँमा चाहिँ पाप स्वभावै अब छैन भन्ने चाहिँ होइन, यो महत्त्वपूर्ण कुरा हो, तपाईँले बुझ्नुपर्छ। तपाईँले मुक्ति पाउनुभयो, तपाईँको जीवन बदलेको छ है, तपाईँ अब स्वर्गको नागरिक हुनुभएको छ, परमेश्वरको सन्तान हुनुभएको छ। अहिले नै तपाईँ मर्नुभयो भने पनि तपाईँ स्वर्ग पुग्नुहुनेछ है, परमेश्वरको वचनले यही नै भन्छ, म उनीहरूलाई अनन्त जीवन दिन्छु, उनीहरू कहिले नाश हुने छैनन्, अनि जहाँ म छु तिमीहरू पनि त्यहीँ हो भनेर म तिमीलाई लिन आउनेछु भन्नुभएको छ। शरीरबाट अलग हुने बित्तिकै हामी ख्रिस्त हुन्छौँ भनेको छ। त्यो हो, तर यसको माने चाहिँ अहिले नै हामीसँग चाहिँ अब पाप स्वभावै छैन भन्न चाहिँ हामीले हुँदैन, मिल्दैन, त्यो सत्य होइन। अनि यो चाहिँ आठ पदमा लेखेको छ, योना पहिलो योनाको आठमा, हामीसँग पाप छैन पनि हामी भन्छौँ भने हामीले आफूलाई धोका दिन्छौँ र हामीमा सत्य हुँदैन। सत्य यो हो कि हामीमा पाप छ, हाम्रो आफ्नै बारेमा चाहिँ हामी भ्रममा पर्नु भएन। अनि हामी पाप छैन भन्छौँ भने त्यो सत्यवादी पनि होइन, हामी झुट बोल्दैछौँ। अनि त्यसैले हामीले चाहिँ आफूलाई धोका दिन पुग्छौँ। विश्वासीमा पाप स्वभाव छ। अब त्यो कुरा चाहिँ हामी एफएससी चार अध्यायमा एकचोटि हेर्नेछौँ। एफएससी चार अध्याय मसँग पल्टाउनुहोस्, एफएससी चार अध्याय एफएससी चार अध्याय हामी चाहिँ 22-23 पद, यो तिनवटा पदहरू पढ्नेछौँ। एफएससी चारको 22 लेखिएको छ, तिमीहरूले पहिलेको चालचलनको त्यस पुरानो मान्छेलाई फालिदेऊ जो धोकापूर्ण लालसाहरूद्वारा भ्रष्ट हुन्छ, र तिमीहरूको मनको आत्मामा नयाँ हुँदै जाऊ। 24 पद, अनि नयाँ मान्छेलाई पहिर जो चाहिँ परमेश्वरको स्वरूप अनुसार धार्मिकता र साँचो पवित्रतामा सृजिएको छ। पहिला चाहिँ हामी 22 पदमा हेर्नेछौँ। यहाँ भनेको छ, विश्वासीहरूलाई भनिएको छ, तिमीहरूले पहिलेको चालचलनको त्यस पुरानो मान्छेलाई फालिदेऊ भनेछ। पुरानो मान्छे भनेको छ, विश्वासीलाई भन्दैछ, विश्वासीसँग एउटा के छ, एउटा पुरानो मान्छे छ भनेको भन्दैछ यहाँ। तपाईँ ख्रिस्ट येशूमा जब आउनुभयो, तपाईँले पापहरूको क्षमा पाउनुभयो, परमेश्वरको सन्तान बन्नुभयो, पवित्र जन बन्नुभएको छ, परमेश्वरलाई पिता भन्न सक्नुहुन्छ, तर तपाईँसँग पुरानो मान्छे पनि छ नि भनेछ। नत्र किनभने पुरानो मान्छेलाई फालिदेऊ किन भन्नु पऱ्यो, यदि नभएको भए, यदि हामीभित्र पाप स्वभाव नभएको भए किन त्यसको बारेमा चाहिँ यहाँ कुरा गर्नु पऱ्यो। अनि यो चाहिँ फालिदियो भनेको चाहिँ एकचोटि च्वाक्को सम्बन्धी फालेपछि सधैँको लागि चाहिँ कहीँ मिल्किन्छ भन्ने खालको शब्द होइन यो। यो चाहिँ हरेक दिन गरिरहनुपर्छ, फालिरह है। यहाँ चाहिँ भनेछ पुरानो मान्छेलाई, अनि यो चाहिँ फालिदियो भन्ने शब्द चाहिँ एउटा पहिरन, एउटा लुगा, एउटा वस्त्रको सवालमा प्रयोग हुने खालको शब्द हो। यसलाई चाहिँ फुकालिरहने, पुरानो मान्छेलाई फुकाल्ने, पहिरनेको उल्टो चाहिँ अब चाहिँ फाल्ने है। यसलाई चाहिँ पुरानो त्यो लगाएर नबस्ने है, हामीसँग छ लगाएर बस्न सक्छौँ, त्यसैले त यसलाई चाहिँ फुकाल भनिरहेछ। घरमा तपाईँको चाहिँ ज्यादै पुरानो एउटा ज्याकेट भए जस्तो हो, अनि तपाईँले धेरै वर्ष लाउनु भयो, धेरै माया लाग्छ, ठिक्क पनि हुन्छ, अनि तर तपाईँसँग एउटा नयाँ ज्याकेट पनि छ, तपाईँले पाउनुभयो, कसैले दियो तपाईँलाई एउटा उपहार स्वरूप, अनि तपाईँलाई चाहिँ त्यो नयाँ लगाउनु सट्टामा चाहिँ पुरानै लगाइरहनु भएको जस्तो क्या। अनि यहाँ परमेश्वरले भन्नुहुन्छ त्यो पुरानो लगा, नलगा, तिमीले लगाउनै पर्दैन, मैले तिमीलाई नयाँ दिएको छु। विश्वासीलाई चाहिँ यसरी भनेको छ, अनि त्यो नयाँको कुरा गर्नु बाँकी छ, तर पहिला चाहिँ त्यो पुरानोलाई हेर्नुहोस्। यहाँ भनेको छ कि त्यस पुरानो मान्छेलाई फालिदियो, अनि त्यो पुरानो मान्छेको बारेमा के लेखेको छ, जुन चाहिँ हरेक दिन राम्रो राम्रो हुँदै गइरहेको छ, त्यस्तो लेखेको छ त्यहाँ 22 पदमा, पक्कै पनि छैन त्यो, तपाईँको पुरानो मान्छे दिनदिनै राम्रो भइरहेको छैन। तपाईँको पुरानो मान्छे चाहिँ यहाँ भनेको छ जो धोका पूर्ण लालसाहरूद्वारा भ्रष्ट हुन्छ, पुरानो मान्छे भ्रष्ट छ भनेछ, यसमा एउटै पनि असल कुरा छैन, धोका पूर्ण छ, लालसाले भरिएको छ अनि यो भ्रष्ट छ। हाम्रो पुरानो स्वभाव बदलिँदैन। पहिलो कुरा चाहिँ यहाँबाट सिक्छौँ, हामीसँग भएको पुरानो पाप स्वभाव चाहिँ कहिले बदलिँदैन। हामी बाइबल धेरै पढेर त्यो बदलिँदैन, हामी आत्मिक हुन खोजेर पनि बदलिँदैन, हामी प्रभु यीशुमा बढ्दै जाँदाखेरि पनि त्यो बदलिँदैन। पुरानो मान्छे चाहिँ जस्ताको तस्तै रहिरहन्छ, त्यो आदमबाट आएको हो। हामी जन्मदाखेरि नै त्यो हामीले पायौँ अनि त्यो चाहिँ हामी प्रभु यीशुका नपुगेसम्मै त्यो चाहिँ हामीसँग झुन्डेर बसिरहेछ है। अनि त्यो छैन भन्नु चाहिँ ठुलो धोका हुन्छ। अनि त्यसैले हामीसँग पाप छैन भनेर जब भन्छन् त्यो चाहिँ पाप स्वभावको कुरा गरेको। अनि त्यसैले पाप के अरे मुक्ति पाउनु भनेको चाहिँ हाम्रो पाप स्वभाव अबदेखि हामीसँग नहुनु भनेको होइन, त्यो छ, त्यसलाई फुकालिरहनु परेछ, त्यो भ्रष्ट छ, त्यो राम्रो भइरहेको छैन है। जसरी एउटा भनाइ छ, एउटा गधालाई जति साबुन लगाए पनि त्यो गाई बन्दैन रे, त्यो अलिकति हिन्दू विचारबाट चाहिँ भनिएको कुरा हो, किनभने गाईलाई चाहिँ नेपालमा एकदम ठुलो मान्छ। तर जे होस् हामीले त्यो स्वीकार गर्न सक्छौँ, कहिले पनि गधालाई साबुन लगाएर चाहिँ स्याम्पू लगाएर पनि भन्नु भन्छ त्यो चाहिँ एउटा गाई चाहिँ बन्दैन। त्यस्तै पुरानो स्वभाव पनि जो तपाईँसँग छ त्यो कहिले पनि राम्रो हुँदैन। अब त्यो चाहिँ एकदम स्पष्ट होस्, किनभने तपाईँले चाहिँ नत्र भने चाहिँ आफूभित्र भएको त्यो पाप स्वभावले जब त्यहाँ चल्न थाल्छ अनि त्यसो कुरा गर्नु है, तपाईँले चाहिँ ओहो म त राम्रो भइरहेँ भन्ने त के हो, यहाँ भित्र त अझ पनि पहिलाको कुराहरू छ। त्यसैले यो सत्यता तपाईँले जान्नुभयो भने चाहिँ तपाईँलाई तपाईँ ठेस खानुहुन्न। पुरानो स्वभाव जस्ताको तस्तै हुन्छ। तपाईँ 50 वर्ष विश्वासी भइसकेपछि पनि तपाईँको पुरानो मान्छे अलिकति पनि सुध्रिएको हुँदैन। प्रभु येशू त्यसलाई सुधार्न आउनुभएको होइन, त्यसलाई क्रुसमा टाँग्नु भएको हो। जब उहाँ क्रुसमा मर्नुभयो हाम्रो पुरानो मान्छे उहाँसँगै क्रुसमा टाँगियो भनेछ। एकचोटि रोमी 6 अध्यायमा मसँग पल्टाउनुहोस्, रोमी 6 अध्याय अनि यहाँ आउँला नछोड्नुहोस् ल, एकपछि 4 अध्यायमा त फर्केर आइहाल्नुपर्छ हामी। अनि रोमी 6 अध्यायमा मैले यो सत्य त्यहाँ बुझेकै थिएन पहिला, मैले जब प्रभु यीशुलाई पाएँ खुसी थिएँ म, अनि म एकदम रमाइरहेको थिएँ, अचम्म लागिरहेको थियो आफ्नो जीवन भित्र आफूलाई निश्चयता भएको, पापहरू क्षमा पाएको, यीशु ख्रीष्ट मलाई यस्तो प्रेम गर्नुभएको, परमेश्वरसँग अब कुरा गर्न पाइरहेको, धेरै बुझेको थिएन तर म रमाइरहेको थिएँ। तर जब मेरो जीवनमा चाहिँ जब चाहिँ यो म भित्र भएको पुरानो स्वभावको विचारहरू आउँथे र त्यसको भ्रष्ट लालसाहरूको कुराहरू मेरो भित्र मनमा अनुभव हुन्थ्यो, तर मलाई त लाग्थ्यो ओहो मैले मुक्ति पाएको छैन कि। देख्नुभयो है समस्या कहाँबाट आउँछ, यो सत्यता नबुझेर मुक्ति पाएको थिएँ मैले है। अनि त्यो कुराहरू चाहिँ यहाँ बुझ्ने कोसिस गर्छ। रोमी 6 अध्यायको 6 पदमा रोमी 6:6 पापको शरीर बेकममा होस् भनेर हाम्रो पुरानो मान्छे उहाँसँगै क्रुसमा टाँगियो भन्ने कुरा थाहा गर्दै अब उसो हामी पापको दास हुनुहुँदैन। अहिलेलाई चाहिँ एउटा कुरा मात्र हेरौँ यहाँ, जे के भनेको छ भने हाम्रो पुरानो मान्छे उहाँसँगै क्रुसमा टाँगियो, हाम्रो पुरानो मान्छेलाई चाहिँ प्रभु येशूले क्षमा दिन आउनुभएको होइन, हाम्रो पुरानो मान्छेलाई क्षमा छैन, पुरानो मान्छेलाई चाहिँ उहाँले दण्ड दिनुभएको, अर्थात् पुरानो मान्छेलाई चाहिँ उहाँले आफूसँगै क्रुसमा टाँगेर दण्ड भोग्नुभएको, हामीले भोग्नु नपरोस् नरकमा भनेर। हाम्रो पुरानो मान्छे उहाँसँगै क्रुसमा टाँगे, हाम्रो पुरानो जीवनको कुरा गर्दैछ, त्यसलाई रद्द गर्नुभयो, क्यान्सल, यो काम छैन, गनाउँछ, यो खतम है। त्यसैले एउटा क्रिस्चियनले चाहिँ आफैलाई राम्रो बनाउन खोजिरहेको हुँदैन कहिले पनि, बुझ्नुहुन्छ, एउटा क्रिस्चियन भनेको चाहिँ उसले आफूलाई म आफूलाई राम्रो बनाउन खोज्दैछु होइन, त्यो हामी भित्र एउटै पनि असल कुरा छैन, अनि हाम्रो जे जति थियो त्यो सबै काम नलाग्ने थियो अनि प्रभु येशूले चाहिँ आफूसँगै क्रुसमा टाँगिदिनु भयो अनि त्यसैले जब हामी बक्तिस्मा लिन्छौँ हामीले के भनिरहेको छौँ भने मेरो पुरानो जीवनलाई चाहिँ मेरो पुरानो जीवन काम नलाग्ने थियो यो चाहिँ खालि क्रुसमा टाँगिनु मात्र योग्य थियो अनि त्यसैले प्रभु येशू ख्रिस्टसँगै म मरेँ गाडी त्यसको चाहिँ अन्त चाहिँ अथवा त्यसलाई परमेश्वरले गर्न सक्ने व्यवहार चाहिँ त्यो मात्र थियो तर हामीले अर्को कुरा पनि भनिरहन्छौँ बक्तिस्मा कि म येशू ख्रिस्टसँगै मैले नयाँ जीवन पाएको छु म नयाँ जीवन पाउन खोजिरहेको छु होइन म नयाँ जीवन कमाउन खोजिरहेको छु पनि होइन मैले पाइसकेको छु अब त्यसलाई हेरौँ है एकचोटि चाहिँ अब एफिसी चारमा जाउँ त्यसलाई त्यसैले मुक्ति पाउनु भनेको चाहिँ अब मसँग अब पुरानो मान्छे छैन भने होइन तर के चाहिँ हो भने मसँग एउटा नयाँ मान्छे छ भन्ने मुक्ति पाउनु भनेको चाहिँ मैले एउटा नयाँ स्वभाव पाएको छु परमेश्वरकै स्वभाव ईश्वरीय एउटा स्वभाव मैले पाएको छु मुक्ति पाउनु भनेको चाहिँ पाउँदाखेरि चाहिँ त्यो पाउँछ हामीले अनि त्यो चाहिँ अब हामी चौबिस पदमा पढ्छौँ चारको चौबिस अनि नयाँ मान्छेलाई पहिर जो चाहिँ परमेश्वरको स्वरूप अनुसार धार्मिकता र साँचो पवित्रतामा सृजिएको छ चौबिस पदमा सिकाएको छ कि विश्वासीसँग अब नयाँ मान्छे छ नभएको भए कसरी उसले पहिरने तपाईँसँग त्यो नयाँ ज्याकेटै छैन भने नयाँ ज्याकेट लाऊ न भनेर तपाईँको साथीले त भन्न मिल्दैन अस्ति दिएँ त मैले तिमीलाई बर्थडेमा नयाँ ज्याकेट खै लगाएको त्यही पुरानो लगाएर हिँडिरहेछ तिमी त अनि परमेश्वरले पनि भन्नुहुन्छ मैले तिमीलाई चाहिँ मेरो पुत्र येशू ख्रिस्ट दिएको छु नयाँ मान्छे भन्यो प्रभु येशू ख्रिस्ट पुरानो मान्छे त्यो आदम हो जो हामीले वंशानुगत हामीले पाएका छौँ तर अब चाहिँ हामी येशू ख्रिस्टमा विश्वास गरेर हामीले नयाँ मान्छे पाएका छौँ अनि नयाँ स्वभाव पाएका छौँ त्यसैले त हो हामीसँग नयाँ इच्छाहरू छन् विश्वासी हुने बित्तिकै हामीसँग चाहिँ नयाँ इच्छाहरू हुन्छन् अनि हाम्रो नयाँ दिशा हुन्छ नयाँ लक्ष्य हुन्छ विचार बदलेको हुन्छ नयाँ मान्छे हामीसँग भएकोले होइन कहाँबाट आउँथ्यो है अनि यो चाहिँ परमेश्वरले सित्तैमा हामीलाई दिनुभयो विश्वास गऱ्यौँ हामीले प्रभु येशूलाई पायौँ है अनि यो नयाँ मान्छेलाई चाहिँ हामीले अझ अझ राम्रो बनाउनु परेको छैन हामीले त्यो गर्न खोज्ने होइन यो नयाँ मान्छे सिद्ध छ है यो नयाँ मान्छे यहाँ चाहिँ चौबिस पदमा लेखाएको छ अनि नयाँ मान्छेलाई पहिर जो चाहिँ परमेश्वरको स्वरूप अनुसार हो नयाँ मान्छे चाहिँ कसको स्वरूपमा बनिएको छ नयाँ मान्छे चाहिँ परमेश्वरको स्वरूपमा छ जस्तो आदम सुरुमा बनाइँदाखेरि चाहिँ परमेश्वरको स्वरूपमा थियो आफ्नै स्वरूपमा बनाऊ हाम्रै स्वरूपमा बनाऊ अनि अब चाहिँ जब हामीले विश्वास गर्छौँ हामीलाई नयाँ स्वरूप परमेश्वरले आफ्नै स्वरूपमा हामीलाई बनाउनु भएको भनेको छ त्यो भनेको छ यहाँ हेर्नुहोस् न परमेश्वरको स्वरूप अनुसार धार्मिकता र साँचो पवित्रतामा सृजिएको छ यो त नयाँ सृष्टि हो हामी नयाँ मान्छे जब हामीसँग छ भनेको मतलब चाहिँ है यहाँ के भन्दैछ भने हामीले विश्वास गरेकै घडी हामी नयाँ सृष्टि बनेको कुरा गर्दैछ के भएको छ भने केवल हामीले त सुसमाचार सुन्यौँ विश्वास गऱ्यौँ तुरन्त पवित्र आत्मा आउनुभयो र उहाँसँगै उहाँले चाहिँ ख्रिस्टको जीवन हामीभित्र ल्याउनुहुन्छ विश्वास गरे कि अनि त्यो दिन नै हामी परमेश्वरको स्वरूपमा सृजिएको हो यसलाई नयाँ जन्म पनि भनेको छ ठुलो परिवर्तन हो भयङ्कर नयाँ सृष्टि भनेको छ कोही मानिस ख्रिस्टमा छ भने ऊ एउटा नयाँ सृष्टि हो पुरानो कुराहरू बितिगएका छन् यो नयाँमा के पनि छैन त्यस्तो हेर सबै कुरा नयाँ भएको सबै नयाँ छ अनि यो नयाँ मान्छे जो परमेश्वर स्वरूप अनुसार छ अनि यो नयाँ सृष्टि हो यो चाहिँ धार्मिक यसमा चाहिँ पुरै धार्मिकता छ यही भनेको छ धार्मिकतामा पुरै ठिक छ यहाँ तपाईँले थपेर मैले थपेर केही पनि थपेर भन्ने होइन यो सब चित्तैमा हो मुक्ति पाएकै दिनमा हामीले यो पाउँछौँ धार्मिकता अर्को साँचो पवित्रता छ यहाँ किनभने यो परमेश्वरकै स्वभाव हो वास्तवमा ईश्वरी स्वभाव एकछिनको लागि दोस्रो पत्रुस एक अध्याय पल्टाउनुहोस् मसँग दोस्रो पत्रुस एक अध्याय दोस्रो पत्रुस अनि एक अध्याय अनि चार पदमा हेर्नु छ चार पदमा लेखेको छ जसद्वारा अब यसको लागि सन्दर्भको लागि तिन पदबाट हेरौँ जसरी उहाँको ईश्वरीय शक्तिले परमेश्वरको शक्तिले यहाँ के गर्नुभयो यहाँ भनेको छ जसरी उहाँको ईश्वरीय शक्तिले हामीलाई जीवन र भक्तिसँग सम्बन्ध राख्ने सबै कुराहरू उहाँकै पहिचानद्वारा दिएको छ परमेश्वरको सामर्थ्यले हामीलाई यो पवित्र जीवन जिउनलाई सबै थोक दिएको छ जसले हामीलाई महिमा र सद्गुणद्वारा बोलाउनुभयो चार पद जसद्वारा हामीलाई अत्यन्तै ठुला र बहुमूल्य प्रतिज्ञाहरू दिएका छन् यसैले कि यी प्रतिज्ञाहरूद्वारा तिमीहरू यस संसारमा अभिलाषाद्वारा हुने भ्रष्टताबाट उम्केर ईश्वरीय स्वभावका भागीदारहरू हो एउटा कुरा हेर्नु छ ईश्वरीय स्वभावका भागीदार ईश्वरीय स्वभाव भन्ने शब्द यो त परमेश्वरको स्वभाव भनेको नयाँ मान्छे चाहिँ सँग चाहिँ ईश्वरीय स्वभाव छ अनि यो हामीले पाउन सकोस् भनेर परमेश्वरको शक्तिले उहाँले चाहिँ प्रदान गर्नुभएको छ फर्केर जाउँ एफसी चारमा यो चाहिँ पुरानो स्वभाव होइन यो नयाँ स्वभाव हो यो चाहिँ ईश्वरीय स्वभाव हो अनि के गर्ने त यसलाई अब हामीसँग छ तर भएर मात्र हुँदैन हामीले चाहिँ यसलाई दिनहुँ पहिरनुपर्छ अब दिनहुँ पहिरनुपर्छ अनि त्यो चाहिँ हामी विश्वासैद्वारा गर्छौँ है अनि एफसी चार अध्याय है 24 पदमा पहिर पुरानो मान्छेलाई चाहिँ नपहिर त्यसलाई चाहिँ फालिदेऊ फालिराख हरेक दिन नयाँ मान्छेलाई पहिरिराख हरेक दिन अनि तब के हुन्छ त है तब के हुन्छ भने हाम्रो सोचाइ चाहिँ बद्लिन थाल्छ नयाँ मान्छे बद्लिन थालेको होइन हामी है हाम्रो मनको विचारहरू है बद्लिन थाल्छ अनि त्यो कुरा चाहिँ अनि त्यो परमेश्वरले त्यो चाहनुहुन्छ अनि हामी चाहिँ हाम्रो व्यवहार बद्लिन थाल्छ त्यसपछि मुक्ति पाउने बित्तिकै सबै कुरा हाम्रो व्यवहार बद्लिया हुँदैन भित्र चाहिँ बदल्या हुन्छ है हामीले कुन भन्दा भने हामीले चाहिँ नयाँ स्वभाव पाएका छौँ है अनि जब हामी पहिरन थाल्छौँ नयाँ स्वभाव पुरानोलाई फाल्न थाल्छौँ हाम्रो चाहिँ व्यवहारिक परिवर्तन हुन थाल्छ है व्यवहारिक परिवर्तन चाहिँ मुक्ति होइन नि फेरि मुक्ति त एक क्षणमा पायौँ हामीले परमेश्वर सन्तान बिस्तारै बन्ने होइन हामी परमेश्वरको सन्तान चाहिँ एकै क्षणमा हुन्छ जब हामीले ख्रिस्टलाई विश्वास गर्छौँ लिन्छ तर हाम्रो व्यवहारिक जीवन अरूले हेर्दाखेरि देखिने जीवन हाम्रो बोल्ने तरिका हामीले सोच्ने तरिका निर्णय गर्ने तरिका अरूसितको हाम्रो चाहिँ व्यवहारहरू त्यो चाहिँ क्रमिक हो अनि त्यो चाहिँ मुक्तिको प्रमाण हो मुक्ति होइन मुक्तिको प्रतिफल हो हामीसँग नयाँ मान्छे भएकोले भित्र भएकोले यो बाहिर चाहिँ निस्किन थाल्यो हो भनौँ न कुनै हिसाबले चाहिँ म एकजना व्यक्ति मलाई चाहिँ एउटा प्रख्यात कुनै पियानो बजाउने मान्छे जस्तै मलाई पनि बजाउन रहर लाग्यो, रहर लागेर मैले बजाउन त सक्दैन, म बाजा किन्नुलाई बजाउँला होइन, ट्याङ ट्याङ डुङडुङ मात्र आवाज आउँछ है, त्यहाँ त कुनै पनि आवाज आउँदैन। अनि तर कुनै हिसाबले मानौँ त्यो मान्छे नै म भित्र आउन सक्यो भने, त्यो मान्छे नै के म भित्र आउन सक्यो भने त उसले त मेरो हातहरू अनि मेरो आँखा सबै उसले चाहिँ यहाँ भित्रबाट उसले कन्ट्रोल गर्न सक्यो भने त है त्यो बाजा त बज्छ। अनि तर मैले चाहिँ त्यो जो म भित्र आएको छु उसलाई चाहिँ मैले आफूलाई सुम्पन्नुपर्छ अनि त्यो सिक्नु परेछ आफूलाई सुम्पन्नलाई, मेरो विचारहरू, मेरो औँलाहरू, मेरो हात सबै कुराहरू। अनि तब चाहिँ क्रमिक रूपमा चाहिँ होइन त्यो व्यक्ति म भित्र भएकोले चाहिँ मैले त्यो गर्न सक्थेँ एउटा उदाहरणको रूपमा। तर यो चाहिँ त्योभन्दा पनि भयङ्कर छ, यहाँ चाहिँ पवित्र आत्मा नै यहाँभित्र आउनुभएको छ अनि उहाँले भन्नुहुन्छ म तिमीलाई चाहिँ प्रयोग गर्न चाहन्छु, आज सोमबार तिमी उठेको छौ अथवा आज मङ्गलबार तिमी बिहान उठेको छौ, अब के गर्छौ, तिम्रो शरीर मलाई सुम्पन्छ कि सुम्पदैन, अनि तिम्रो विचारहरू चाहिँ मेरो विचारहरूसँग चाहिँ मेल खुवाउँछ कि खुवाउँदैन है, अनि भन्छु हुन्छ म चाहिँ तपाईँको जस्तै सोच्न चाहन्छु, अनि मेरो हात तपाईँको हो, मेरो मुख तपाईँको हो, म के गरौँ, म कसरी हिँडौँ। अनि यो चाहिँ क्रमिक हो, यो समय लाग्छ, यो चाहिँ समय लाग्छ, अनि यो चाहिँ बढ्दै बढ्दै, अनि त्यो चाहिँ ठ्याक्कै यो 22-24 बिचको पदमा यही लेखेको छ, यो चाहिँ 23 पदमा FC 4:23 र तिमीहरूको मन जहाँ हामी विचार गर्छौँ, तिमीहरूको मन सोचाइहरू, भावनाहरू, निर्णयहरू र तिमीहरूको मनको आत्मामा अब आत्मा हामी जीवित भएका छौँ, मनको आत्मामा नयाँ हुँदै जाओ। यो चाहिँ क्रमिक हो, यो मुक्तिको कुरा गरेको होइन, यो चाहिँ हाम्रो पवित्रताको कुरा गरेको, हाम्रो चाहिँ पवित्र जीवनमा बदलिँदै बदलिँदै बदल यसलाई बढ्दै जानु भन्छ। त्यसैले भन्छ नि बढ्नुपर्छ भन्छ नि, के बढ्नुपर्छ भनेको है, म परमेश्वर सन्तान भइसकेँ अझ परमेश्वर सन्तान हुनुपर्छ भनेको होइन, अझ परमेश्वर सन्तान कसरी बन्न सकिन्छ, भइसकेँ म है, सम्पूर्ण मेरो छोरा हो, सम्पूर्णले चाहिँ म एकदम म छोरा हुन खोजिरहेको छु होइन, उसले छोरा हुन खोज्नै पर्दैन, ऊ जन्मेको दिनदेखि नै मेरो छोरा हो, तर ऊ चाहिँ मेरो छोरा जस्तो चाहिँ हुनु परेछ उसको व्यवहारमा, हिँडाइमा होइन। त्यस्तै हामी पनि परमेश्वरको सन्तान त भइसक्यौँ, तर अब सन्तानको लायकको हिँडाइमा चाहिँ हिँड्न चाहिँ हामी सिक्दैछौँ। त्यसैले हामीलाई यस्ता अर्थीहरू छन्, त्यसैले मुक्ति पाउनु भनेको पाप स्वभाव अब हटिगयो होइन, तर मुक्ति पायो भनेको चाहिँ एउटा नयाँ स्वभाव यहाँ थपिएको छ भनेको, जसको फलस्वरूप दुईवटा स्वभाव छ, दुईवटा, एउटा आदमबाटको, एउटा ख्रिस्टबाटको। त्यति मात्र होइन, मुक्ति पाउँदा मैले नयाँ स्वभाव जब दिनुभयो मलाई, यो नयाँ स्वभाव दिने व्यक्ति नै दिएको, पवित्र आत्मा आउनुभएको छ अनि उहाँसँग चाहिँ सामर्थ्य छ, म भित्र भएको पुरानो स्वभावलाई जित्ने सामर्थ्य चाहिँ उहाँसँग छ, मसँग छैन। अनि त्यो चाहिँ अब सिक्नु परेछ, म भित्र हुनु नै ख्रिस्टद्वारा म सबै कुरा गर्न सक्छु, मलाई शक्ति दिनु नै ख्रिस्टद्वारा, म भित्र जो हुनुहुन्छ उहाँ संसारमा हुने भन्दा महान हुनुहुन्छ है, उहाँले घरिघरि भन्नुहुन्छ है, संसारमा तिमीहरूलाई सङ्कष्ट हुनेछ तर साहस गर, मैले जितेको छु, मैले त्यसैले जित्ने चाहिँ म भित्र हुनुहुन्छ। अनि वचनद्वारा, विश्वासद्वारा उहाँमा भरोसा गर्दै हामी चाहिँ हाम्रो पुरानो स्वभावलाई फाल्दै नयाँलाई पहिरिँदै हिँड्न सक्छौँ। यो चाहिँ दिनदिनै अब यहाँसम्म केही तपाईँले यो बुझ्नुभयो होला है, यो चाहिँ हामी बारम्बार सिकाइरहनु पर्ने कुरा हो, सम्झाइरहनु पर्ने कुरा हो, जबसम्म यसलाई चाहिँ ठ्याक्कै नपक्रेसम्म है, अनि त्यसलाई अभ्यास गर्न सकेसम्म। तर अर्को भिन्नता पनि बुझ्न आवश्यक छ, एकदम महत्त्वपूर्ण भिन्नता बुझ्न आवश्यक छ, अनि यो के हो भने दुईवटा कुरा, पाप स्वभाव एकातिर छ, अर्कोतिर चाहिँ पाप कर्महरू अर्कोतिर छ, कर्म भनेको चाहिँ काम भनेको है, कर्म भनेको काम भनेको, पाप कामहरू झुट बोल्ने, डाहा गर्ने, बिसाउने, हत्या, व्यभिचार, लोभ इत्यादि, त्यो चाहिँ पाप कर्महरू भयो। तर पाप स्वभाव भन्ने चाहिँ छुट्टै छ नि, फेरि सम्बन्धित छ है, बुझ्दै हुनुहुन्छ? पाप स्वभाव, पाप कर्म। पाप स्वभाव चाहिँ एउटा छ, तपाईँभित्र एउटा छ, म भित्र एउटा छ, पाप स्वभाव चाहिँ एउटा छ, तर पाप कर्महरू चाहिँ धेरै हुन्छन्, बुझ्दै हुनुहुन्छ? धेरै खालको पनि हुन्छन् पाप कर्महरू, पापको कामहरू, तर स्वभाव चाहिँ एउटा छ। पाप स्वभाव चाहिँ जरा हो, जरा एउटा जरा, तर पाप कर्महरू चाहिँ त्यसको फलहरू हो, त्यसबाट होइन थुप्रै फलहरू छ, थुप्रै नराम्रो फल पाप कर्म। के जस्तो भने पाप स्वभाव भनेको चाहिँ कारखाना जस्तो हो, कारखाना, कल कारखाना, अनि पापको कामहरू भनेको चाहिँ त्यो कारखानाले बनाउने माल जस्तो हो, त्यसले उत्पादन गर्ने मालहरू, जस्तो कि सम्झनुहोस् एउटा बियर फ्याक्ट्री, बियर फ्याक्ट्री, बियर फ्याक्ट्रीको नजिक तपाईँ पुग्नु भएको छ भने त्यो कति गनाउँछ तपाईँलाई राम्रोसँग थाहा छ है, टाढैबाट गनाउन थाल्छ त्यो, एक किलोमिटर परदेखि नै, अरुणखलाको अहिले बन्द भएकोले चाहिँ निकै आनन्द भएको छ त्यो बाटो हिँड्नलाई, नत्र सर्दी पुग्नलाई चाहिँ त्यो गन्ध चाहिँ हामीले चाहिँ लिनै पर्थ्यो पहिला। बियर फ्याक्ट्री, बियर फ्याक्ट्री त्यहाँ छ है, बियर फ्याक्ट्री चाहिँ एकातिर छ, बियर फ्याक्ट्री त्यो एउटा कुरा हो, तर बियरको बोतल भनेको चाहिँ अर्कै कुरा हो, बोतलहरू त थुप्रै हुन्छन्, कारखाना एउटा छ तर बियरको बोतलहरू त थुप्रै हुन्छन्, निकालेको निकालै हुन्छ, अनि बोतल मात्र त के निकाल्थ्यो, त्यसभित्र बियर पनि हुन्छ। अनि एकजना मान्छेले चाहिँ बियर किन्दै ल्याउँदो रहेछ घरमा, श्रीमतीलाई रिस उठ्दो रहेछ, त्यो बियरको बोतललाई खुस फुटाइदिँदो रहेछ, अनि उसले श्रीमानले नपियोस् भनेर, तर उसले फेरि गएर किनेर ल्याउँदो रहेछ, फेरि फुटाइँदो रहेछ, जति फुटाए पनि ल्याइरहन्छ, किनभने कारखानाबाट उत्पादन भएको भइसक्यो, उसले पनि किनेर ल्याएको ल्याइछ। अब त्यस्तै हो है, हामीभित्र भएको पाप स्वभाव चाहिँ कारखाना जस्तो हो, त्यसले चाहिँ पाप कर्महरू निकालेको निकाले गर्छ, अनि हामीले चाहिँ फालेको फालै गर्नुपर्छ। पाप स्वभाव त्यसमा कुनै पनि असल कुरा छैन, त्यसले निकाल्ने पापका बोतलहरू चाहिँ त्यसको अन्त छैन है। यो पाप स्वभाव चाहिँ हामीले हाम्रो पहिलो जन्ममा प्राप्त गरेका हौँ, हाम्रो शारीरिक जन्म, हामी जब आदममा जन्म्यौँ होइन, आमाको गर्भबाट हामी जन्म्यौँ, पापी भएर जन्म्यौँ, त्यो चाहिँ कारखाना लिएर आयौँ, सानो बच्चा तपाईँ हेर्नुहुन्छ ऊभित्र कारखाना छ है, त्यो पाप स्वभावको भयङ्कर कारखाना छ है, अनि बिस्तारै त्यसको चाहिँ बोतलहरू देख्न थालिन्छ, धेरै समय बित्नु पर्दैन है। त्यसैले हामीले चाहिँ पाप स्वभाव चाहिँ हाम्रो पहिलो जन्मबाट पायौँ है, तर पापहरू, पाप कर्महरू चाहिँ हामी आफैले गर्ने पापका कामहरू हुन्, देख्नुभयो? आदमबाट चाहिँ हामीले कारखाना पायौँ, अनि हामी आफैले चाहिँ त्यो कारखाना चलाउन थाल्छौँ, त्यो चाहिँ हामीले चलाउने हो है, कारखाना चाहिँ उसले दियो, हामीले चाहिँ लौ चलाउँ भनेर चाहिँ चलाउन थाल्यौँ है, त्यो चाहिँ भयो हामीले व्यक्तिगत रूपमा गर्ने पापहरू, देख्नुहुन्छ? दुईवटा भिन्नता त बुझ्नै पर्छ तपाईँले, पाप, पापहरू। पहिले यो हुनमा जाउँदै यो दुइटै कुरा तपाईँले चाहिँ यहाँ राम्रोसँग देख्न आवश्यक छ। पहिले हुन एकको आठमा चाहिँ त्यो कारखानाको कुरा गरिरहेछ, पाप स्वभावको कुरा गर्दैछ, अनि पहिले हुन एकको दसमा चाहिँ त्यो पाप कर्महरूको कुरा गर्दैछ। मानौ पहिले हुन एकको आठ चाहिँ त्यो बियरको फ्याक्ट्री हो, र पहिले हुन एकको दस चाहिँ त्यो बियरको बोतलहरू जस्तो हो, अनि त्यो दुइटै कुरा हामीले स्वीकार गर्नु परेछ, दुइटै छ भनेर है, अनि एउटा चाहिँ छ भन्नु पऱ्यो आठ पद, अनि अर्को चाहिँ हामीले गरेको छ भन्नु परेछ दस पद, देख्दै हुनुहुन्छ है। त्यसैले त्यसरी अब हेरौँ यहाँ, अनि अझ स्पष्ट हुन्छ होला। पहिलो एक, पहिले हुन एकको आठमा चाहिँ हामीसँग पाप छैन भनेको मतलब हामीसँग पापको फ्याक्ट्री छैन भने हामी भन्छौँ भने हामीले आफैलाई धोका दिन्छौँ र हामीमा सत्य हुँदैन। अनि दस पदमा चाहिँ यसरी भन्न सक्छ, हामीले पाप गरेका छैनौँ, हामीले चाहिँ पाप कर्महरू यसरी गरेका छैनौँ भने हामी भन्छौँ भने हामी उहाँलाई झुट तुल्याउँछ र उहाँको वचन हामीमा छैन। यो भिन्नता बुझ्नुभयो कि बुझ्नु भएन होला? दिदी बहिनीले बुझ्नुभयो? तपाईँलाई एकदम बुझेको चाहन्छु है, यो भिन्नता पाप, पाप कर्महरू है, हँसिलो देखिनुहुन्छ, बुझ्नुभएको छ? हो अम्बिका बुझ्यो, काशी बुझ्यो, ल बुझ्नुहुन्छ है, सानो मायामा बुझ्नुभयो दुईवटा खालको दुईवटा खालको भने एउटा चाहिँ कारखाना अर्को चाहिँ कारखानाले निकाल्ने माल पाप स्वभाव चाहिँ हामीले कहाँबाट पायौँ आदमबाट अनि पाप कर्महरू चाहिँ हामी आफै व्यक्तिगत रोजाइले गर्ने काम है अब त्यसैले हामीसित पाप स्वभाव छ तर अघि नै भन्यो विश्वासीसँग चाहिँ नयाँ स्वभाव पनि छ अनि नयाँ स्वभाव चाहिँ त्यो जीवन हो जो चाहिँ ख्रिस्टकै जीवन हो पुरानो स्वभाव चाहिँ त्यो जीवन हो जो आदमको जीवन हो नयाँ स्वभाव चाहिँ त्यो जीवन हो जो चाहिँ अन्तिम आदम प्रभु येशूलाई अन्तिम आदम पनि भनेछ उहाँको जीवन हो पवित्र आत्माले चाहिँ त्यो ल्याउनुहुन्छ अनि हामीले त्यो अध्ययन गऱ्यौँ नि होइन घरेलुसँग त्यो सबै ठाउँमा अध्ययन गरे जस्तो लाग्छ जीवनले मुक्तिको सुसमाचार तिमीहरूको सत्यको वचन अर्थात् मुक्तिको सुसमाचार सुन्यौ विश्वास गर्यो र विश्वास गरेपछि तिमीहरू के गरियो पवित्र आत्माको छाप पवित्र आत्माद्वारा छाप मारियो के प्रतिज्ञाको आत्माले छाप मारियो भनेको चाहिँ जब उहाँ यसरी अन्तर्वास गर्न आउनुभयो त्यो बेला चाहिँ यो नयाँ जीवन अथवा नयाँ स्वभाव यो नयाँ ईश्वरीय स्वभाव ख्रिस्टको जीवन चाहिँ हामीले पाएको पाइसक्यो खालि अब चाहिँ हामीले के गर्नु परेछ भने हरेक दिन अब रोज्नु परेछ पुरानो जे जति आउँछ फाल्ने जहिले पनि याद गर्ने यो चाहिँ त्यहाँबाट आएको हो जब कुनै पनि खराब विचार तपाईँ मुखबाट कुनै खराब कुरो अनि तपाईँलाई कुनै भावनामा खराब आउँछ नि तपाईँले बुझ्ने यो मेरो पुरानो मान्छे हो अनि तपाईँ भन्ने प्रभु तपाईँले चाहिँ यसलाई क्रुसमा टाङ्गिदिनु भएको यसलाई म चलाउनु हुँदैन हुँदैन भने अनि पवित्र आत्मालाई हेर्ने तपाईँ म भित्र हुनुहुन्छ आफूलाई सुम्पने अनि वचन लिने यो प्रतिज्ञाहरू उहाँले भन्नुभएको प्रतिज्ञा मात्र होइन उहाँले भन्नुभएको सत्यताहरू लिने कि म त नयाँ सृष्टि हुँ म त परमेश्वरको छोरा हुँ छोरी हुँ अनि म के गरिरहेको भनेर जुरुको उठ्नुपर्छ पाप चाहिँ स्वीकार गर्ने जे गरियो तर अगाडि बढ्नुपर्छ अनि त्यसैले अब स्वीकारको कुरा आउँछ यो चाहिँ पहिले हुन एक नौ एकदम महत्त्वपूर्ण पद एउटा नयाँ क्रिस्चियनले कण्ठ गर्नुपर्छ यसलाई चाहिँ एकदम राम्रोसँग जान्नुपर्छ एकदम राम्रो छ किनभने हरेक दिन त मलाई यो चाहिन्छ अनि तपाईँले चाहिँ अब यहाँ नौ पद पहिले नै अध्ययन गरिसकेको त्यसैले म चाहिँ खालि केही केही कुराहरू मात्रै यहाँ गर्छु है पहिले हुन एक नौ यहाँ लेखेको छ हामीले आफ्ना पापहरू है यो चाहिँ अब पाप कर्महरूको कुरा गर्दैछ त्यो बोतलहरूको कुरा गर्दैछ त्यो मालको कुरा गर्दैछ जुन कारखानाबाट निस्क्यो हामीले आफ्ना पापहरू स्वीकार गऱ्यौँ भने हामी विश्वासी भएर पनि त्यो पुरानो फ्याक्ट्रीको बटन दबाएछ हामीले बुझ्नुभयो पुरानो फ्याक्ट्रीको बटन दबाएपछि त्यो त भुइँ चल्न थालिहाल्छ फेरि है क्रुसमा टाँगिएको नचलाए पनि हुन्थ्यो है तर जब हामी हाम्रो पुरानो स्वभाव हाम्रो पुरानो फ्याक्ट्रीतर्फ चाहिँ हामी जान्छौँ हाम्रो कुनै काम गर्न छ हामीले त्यो अनुसार सोच्न थाल्छौँ वचन हामी व्यवस्था गर्छौँ प्रार्थना गर्दैनौँ हामी विश्वासको सट्टामा हाम्रो आँखाले हेर्न थाल्छौँ त्यो अनुसार सोच्न थाल्छौँ पुरानो फ्याक्ट्री चल्न थाल्छ अनि निकै धुवा पनि निस्किन्छ पुरानो फ्याक्ट्री त्यस्तो पो छ त है राम्रो छैन पुरानो फ्याक्ट्रीले राम्रो निकाल्दैन है गनाउँछ पनि त्यही बियर बोतल जस्तै हो है तर जब हामी चाहिँ चाँडोभन्दा चाँडो अब रोक्नुपर्छ अनि जब स्वीकार गर्छौँ है त्यो ठप्प रोकिन्छ रोकिन्छ है अनि जब त भित्रै छ है तर भित्रै छ तर क्रियाशील हुन पाउँदैन बेक्कममा होस् रोमी छको छ भनेको त्यही हो पापको शरीर बेक्कममा होस् त्यो निष्क्रिय होस् त्यसले चाहिँ यसरी चाहिँ फुदु फुदु बोतल निकाल्न नसकोस् भनेर भनेको छ निकाल्न सक्ने पुरा क्षमता छ त्यसको पुरा खालि त्यसलाई चाहिँ अनुमति अथवा मौका मात्र दिनुपर्छ त्यसले निकाल्न थाल्छ है तर हामीलाई चाहिँ भनेको छ कि हामीले चाहिँ हालिदेऊ त्यसलाई नयाँ मान्छेलाई पहिर अनि जब हामीले पाप गर्छौँ तब हामीले स्वीकार गर्नुपर्छ नौपन्द भनेछ हामीले आफ्ना पापहरू स्वीकार गऱ्यौँ भने पहिला त्यसलाई हेर यो पापहरू भनेछ नि अब पाप कर्महरूको कुरा गरौँ है त्यो स्वभावको निकै कुरा गऱ्यौँ अब यो पाप कर्महरू. पाप पापहरू भनेको खलखलका हुन्छन्. पहिला सुरु चाहिँ एकदम याद गर्नुपर्ने कुरा चाहिँ पाप चाहिँ गराइका पाप पनि हुन्छन्, गराइका पाप, अनि अर्को चाहिँ छुटाइका पाप पनि हुन्छन्. त्यसरी भनौँ, गराइका पाप भनेको चाहिँ हामीले केही गर्न नहुने काम गरेर हुने पाप. झुट नबोलो भने चाहिँ झुट बोल्यो, त्यो गराइका पाप भयो. तर छुटाइका पाप पनि हुन्छन्, गर भनेको नगरेकोले. कि हाम्रो भाइलाई प्रेम गर्नुपर्छ भनेछ, कृपा देखाऊ भनेछ, आदर देऊ भनेछ, जोसिलो हो भनेछ, गर भन्ने थुप्रै आज्ञाहरू छन्. अनि त्यो नगर्दाखेरि चाहिँ त्यो छुटाइको पाप हो, त्यो कम पाप होइन. हामीले चाहिँ गराइको पापलाई ठुलो पाप ठानला, तर छुटाइको पाप अलिकति पनि कम छैन. धुरी आज्ञा हो. जस्तै कि तपाईँको छोरा अथवा छोरीले चाहिँ एउटा भाँडा फुटायो, है, फुटाउनु हुँदैन भने थाहा थियो, उसले फुटायो, त्यो गराइको पाप भयो. तर अर्कोतिर चाहिँ तपाईँको छोरा अथवा छोरीलाई चाहिँ यो भान्सा चाहिँ सफा गर भन्नुभएको थियो, कुचलाऊ भन्नुभएको थियो, उसले गरेन, त्यो पनि आज्ञा उल्लङ्घन होइन र हो. फुटाउनु बिगार्नु मात्र पनि आज्ञा उल्लङ्घन होइन, गर्नुपर्ने काम नगर्नु पनि आज्ञा उल्लङ्घनै हो, कतिको पनि कम छैन. त्यसैले गराइको पापहरू हुन्छ, छुटाइको पापहरू पनि हुन्छ. अर्कोतिर चाहिँ अब संसारले त्यसरी सोच्दैन क्या, मैले त्यसरी सोच्दिनँ थिएँ पहिला. मैले भन्थेँ कि मैले के गराएको छु र अरूलाई, होइन. मानव एकजना मान्छे अनुकन्टा ठाउँमा गएर चाहिँ केही नगरिकन बस्यो भने चाहिँ, होइन, मान्छेको संसारको धर्म अनुसार चुप्लाएर बस्यो भने चाहिँ उसले केही पाप गरे हुँदैन. अनि त्यसैले सन्यास लिने अनि जङ्गल जाने अनि सानो कुटी बनाउने त्यहाँ बस्ने अनि परशुरामसम्म चाहिँ पनि केही गरेर बस्ने हो खै, होइन. तर उनीहरूले चाहिँ केही पाप नगरे होला, सबै मान्छेबाट अलग भएको जस्तो कसैलाई पनि चोट नपुर्याउने भयो. तर उसले गर्नुपर्ने गरिरहेछ र आफ्नो छिमेकीलाई आफैलाई चाहिँ प्रेम गर्न कहाँ सक्छ, छिमेकीबाट दुध भागिहाल्छ कतातिर, बुझ्नुहुन्छ नि. त्यसैले हामी चाहिँ त्यहाँ गराएको पापहरू पनि छन्, छुटाएको पापहरू पनि छन्. अर्को चाहिँ सोचाइका पापहरू पनि हुन्छन् र गराइका पाप पनि हुन्छ. यो पनि फेरि अब सोच गरेर कुनै सोचाइले मात्र पनि पाप हुन्छ, अनि परमेश्वरलाई त यो एकदमै गम्भीर छ. अनि धेरै कुरा त यसकै गर्नुहुन्छ उहाँले. हृदयमा हामीले चाहिँ गरेको सोचाइका पाप अनि अर्कोतिर गराइका पाप, जस्तो कि यहाँ हेरौँ हितोपदेशको एउटा खण्ड, अनि यहाँ हेरेर तपाईँलाई बुझ्न सजिलो हुन्छ. जस्तो कि हितोपदेश 6:25 यहाँ चाहिँ पुरुषहरूलाई हितोपदेश 6:25 यसरी भनेको छ, तिम्रो हृदयमा, यो चाहिँ अब सोचाइको कुरा हुनेछ, तिम्रो हृदयमा त्यसको सुन्दरताको, त्यो एउटा वेश्या स्त्रीको कुरा गर्दैछ, अनि अहिले त संसारमा धेरै जस्तो स्त्रीहरू वेश्याको लुगा जस्तै लाउँछन्, है, झन्डे नाङ्गे जस्तै हिँडिरहेको छ उनीहरूको टाइट लुगा, है. अनि यहाँ भनेको छ, तिम्रो हृदयमा त्यसको सुन्दरताको लालसा नगर भनेछ. यो चाहिँ सोचाइको पाप हो, को विरुद्धमा चाहिँ यो चेतावनी हो. तर त्यो गराएको पाप छ, त्यो चाहिँ व्यभिचार नगर भनेछ, त्यो चाहिँ गराएको पाप हो. अनि त्यस्तै गरी पहिले हुन्ना म पल्टाउँ, 3 अध्याय सोचाइ र गराइको भिन्नता हेर्दछौँ. अनि पहिले हुन्ना 3:15 यहाँ लेखेको छ, हरेक जसले आफ्नो भाइलाई घृणा गर्छ त्यो चाहिँ सोचाइको पाप हो, घृणा गर्यो आफ्नो कोही व्यक्तिलाई. जसले आफ्नो भाइलाई घृणा गर्छ अनि त्यहाँ भनेछ त्यो हत्यारा हो, हत्या त गरेको छैन उसले, तर परमेश्वरले चाहिँ तिम्रो सोचाइ चाहिँ हत्या थियो, त्यसैले म चाहिँ भन्छु तिमी चाहिँ हत्यारा हो, अनि तिमीहरू जान्दछौ कुनै पनि हत्यारासित त्यसभित्र रहिरहने अनन्त जीवन छैन, उसँग उसले मुक्ति पाएको छैन, जो चाहिँ यसरी घृणामा उसको आदत नै यस्तो छ। त्यसैले यहाँ सोचाएको पाप गराएको पाप परमेश्वरले हेर्दाखेरि त उहाँले चाहिँ एउटै देख्नुहुन्छ, देख्नुभयो एउटै देख्नुहुन्छ उहाँले। अनि अर्को कुरा, हामीले पापहरू स्वीकार गर्नुपर्छ भने चाहिँ गराएको मात्र पाप होइन, सोचाएको पाप पनि हुन्, गराएको पाप मात्र होइन छुटाएको पाप पनि हुन्। अर्को चाहिँ पापहरू कस्ता पनि हुन्छन् भने नदेखिने पाप हुन्छन् र देखिने पाप पनि हुन्छन्, अनि हामीले दुइटै स्वीकार गर्नुपर्छ, देखिने पनि नदेखिने पनि, किन परमेश्वरले त देख्नु भएको छ। हिब्रू चार अध्याय हेरौँ, हिब्रू चार अध्याय अनि हिब्रू चार अध्यायमा चाहिँ अनि तेह्र पदमा, हिब्रू चारको तेह्र अनि यहाँ पढ्छौँ, अनि सृष्टिको कुनै वस्तु उहाँको नजरबाट छिपेको छैन, उहाँको आँखाबाट छिपेको छैन, अनि सृष्टिको कुनै वस्तु उहाँको नजरबाट छिपेको छैन, तर जसलाई हामीले हिसाब बुझाउनु छ उहाँका आँखाको सामु सबै थोक नाङ्गा र खुल्ला छन्, अँध्यारो र उज्यालो दुवै एकै हुन्। अस्ति अध्ययन हामीले कण्ठ गरेका थियौँ परमेश्वरको निम्ति, अनि त्यसैले हामीले वर्गीकृत गर्दाखेरि चाहिँ देखिने र नदेखिने भन्नुलाई परमेश्वरलाई केही नै फरक पर्दैन, तर हामीले चाहिँ यसमा ध्यान आकर्षण गर्नलाई चाहिँ मैले यो तरिकाले चाहिँ तपाईँहरूलाई बताउँदैछु। देखिने पापहरू जुन सार्वजनिक हुन्छन्, नदेखिने चाहिँ परमेश्वरले मात्र देखेको हुन्छ तर मान्छेले देखेको हुँदैन। तर हामी कसको सामु जिउँदैछौँ, परमेश्वरको सामु कि मान्छेको सामु? मान्छेलाई देखाउन मात्र हामी हिँडिरहेको छ भन्दा हामीले हाम्रो नदेखिने पाप त हामी स्वीकारै गर्दैनौँ, तर हामी परमेश्वरको सामु जिउने व्यक्तिहरू हौँ भने हामीले चाहिँ त्यो स्वीकार गर्छौँ, स्वीकार गर्नुपर्छ। अब पहिलो नै एक नाउँमा जाउँछ, जब हामी स्वीकार गर्छौँ के हुन्छ त, पहिलो नै एक नाउँ पहिलो नै एक नौ जब हामी स्वीकार गर्छौँ त्यहाँ एउटा प्रतिज्ञा छ, प्रतिज्ञा, प्रतिज्ञा भनेको चाहिँ परमेश्वरले म यो गरिदिन्छु, तिमीले यो गर अनि म यो गर्छु भन्ने प्रतिज्ञा, त्यसलाई प्रतिज्ञा भन्छ। तिमीले स्वीकार गर अनि म चाहिँ के गर्छु, हेर यहाँ पढ्छौँ एक नौ, हामीले हाम्रा पापहरू स्वीकार गऱ्यौँ भने हामीलाई हाम्रा पापहरू क्षमा गर्न र हामीलाई सबै अधर्मबाट शुद्ध पार्न निम्ति उहाँ विश्वासयोग्य र धर्मी हुनुहुन्छ। जब हामी स्वीकार गर्छौँ हामीले चाहिँ एउटा प्रतिज्ञा हामी अब दाबी गर्न सक्छौँ, यो चाहिँ विश्वासीहरूलाई लेखिएको कुरा हो। जब परमेश्वरको सन्तान भएर पनि हामीले चाहिँ पाप गऱ्यौँ, त्यो स्वीकार गऱ्यौँ, तब स्वीकार गर्ने बित्तिकै एउटा प्रतिज्ञा चाहिँ हामीले दाबी गर्न सक्छौँ अनि गर्नुपर्छ। स्वीकार गरेर अनि पर्खेर होइन मेरो स्वीकार त गरेँ अब के भयो होला, अनि त्यसरी सोचेर बस्न हामीलाई यहाँ सिकाएको छ है। यहाँ त के भने स्वीकार गर अनि मेरो एउटा प्रतिज्ञा छ त्यसलाई समाता, अनि त्यो प्रतिज्ञा के हो भने जब हामी स्वीकार गर्छौँ उहाँले चाहिँ क्षमा गरिदिनुहुन्छ, अनि त्यो प्रतिज्ञा चाहिँ हामीले चाहिँ हामीले पक्रन्छौँ विश्वासद्वारा। परमेश्वर चाहिँ त्यसरी क्षमा गर्न र शुद्ध पार्न विश्वासयोग्य हुनुहुन्छ भनेर छ। विश्वासयोग्य हुनुहुन्छ को माने चाहिँ उहाँले एउटा प्रतिज्ञा दिनुभएको थियो र त्यो प्रतिज्ञा उहाँले पुरा गर्नुहुन्छ भनेर छ। मुक्ति पाउँदा पनि त्यही नै हो, जसले उहाँको पुत्रमाथि विश्वास गर्दछ उसले अनन्त जीवन पाउँछ। त्यो प्रतिज्ञालाई हामीले चाहिँ समातेर हामीले विश्वास गर्ने त हो, विश्वास गर्यो भने खै अब दिनुभयो कि दिनु भएन खै भनेपछि त उसले त त्यो प्रतिज्ञा विश्वासै गरेको छैन, विश्वास गर्नु भनेको नै त्यो प्रतिज्ञालाई चाहिँ पक्रनु हो। झुट बोल्न नसक्ने परमेश्वर। अनि त्यस्तै एउटा विश्वासीले पनि त्यो दिनको हिँडाइमा पाप स्वीकार गर्दाखेरि चाहिँ उसले स्वीकार गर्छ अनि उसले भन्छ तपाईँले क्षमा दिनुभएको छ विश्वासीद्वारा। तपाईँ त विश्वास योग्य हुनुहुन्छ, आफ्नो प्रतिज्ञा तपाईँले पुरा गर्नुहुन्छ। त्यो वाचा तपाईँको त्यो वचनलाई चाहिँ तपाईँले खस्न दिनुहुन्न। देख्नुभयो है। अनि दोस्रो कुरा पनि भनेको छ, उहाँ विश्वास योग्य हुनुहुन्छ हामीलाई क्षमा गर्न, शुद्ध पार्न। र दोस्रो कुरा चाहिँ हामीलाई क्षमा गर्न, शुद्ध पार्न उहाँ धर्मी पनि हुनुहुन्छ भनेको छ। धर्मी हुनुहुन्छ, यसको माने चाहिँ हामीलाई यो क्षमा दिने काम जुन उहाँले यहाँ गर्नुभयो त्यो चाहिँ आधारै बिनाको क्षमा चाहिँ होइन। यो आधारै बिना उहाँले हामीलाई क्षमा दिनुहुन्न, दिएको होइन। क्षमा दिन चाहिँ परमेश्वरले एउटा ठिक आधार पाउनुभएको छ। अनि त्यो ठिक आधार चाहिँ के भने ख्रिस्ट येशूले दाम तिरिदिनु भएको छ। अनि त्यसैले उहाँले हामीलाई क्षमा दिनु चाहिँ यो एउटा सही काम हो, किनभने एउटा स्वीकार गर्ने व्यक्ति चाहिँ त्यही आधारमा हेरिरहेछ। त्यही बगाएको रगतलाई चाहिँ उसले आधार बनाएर नै उसको आफ्नो पाप स्वीकार गर्दैछ, त्यो बिना त होइन। त्यसैले उहाँले हामीलाई क्षमा दिने चाहिँ एउटा धार्मिकताको काम हो, अर्थात् यो आधार बिनाको क्षमा होइन, यो सही खालको आधार भएको हामीलाई क्षमा हो। अनि एउटा मात्र बुझा म थप्न चाहन्छु, के छ भने क्षमा पनि दुई किसिमका छन्। एउटा चाहिँ न्यायाधीशबाटको क्षमा र अर्को चाहिँ पिताबाटको क्षमा। न्यायाधीशबाटको क्षमा भन्नाले चाहिँ परमेश्वरले एउटा न्यायाधीशको रूपमा हामीलाई क्षमा दिने एउटा पक्ष छ, अर्थात् पापहरूको दण्ड उहाँले मलाई दिनुपर्थ्यो। उहाँ न्यायाधीश भएकोले म दोषी थिएँ उहाँको सामु, सारा संसार उहाँको सामु, उनीहरूको मुख चुप छ, सारा संसार दोषी छ, अनि पापहरूको दण्ड मलाई दिनुपर्थ्यो। तर उहाँले भन्नुहुन्छ न्यायाधीश भएर नै म दिन्न, किनभने मेरो पुत्र येशू ख्रीष्ट तिमीलाई मर्नुभयो भन्ने कुरा, तिरिदिनुभयो भन्ने कुरा तिमीले विश्वास गर्यो, त्यसैले न्यायाधीशकै रूपमा नै मलाई क्षमा दिनुहुन्छ। त्यो चाहिँ एकचोटि हो, जब हामीले प्रभुलाई विश्वास गर्छौँ त्यो चाहिँ मुक्तिको क्षमा पनि भन्न सकिन्छ। एकैचोटि सदाको लागि सकियो है, पापको सबै जरिवानहरू सबै दण्डहरूको लागि चाहिँ उहाँले तिरिसक्नु भयो, त्यसको दाम तिरिसक्यो है। विगतका पापहरू, वर्तमानका पापहरू, भविष्यको पापहरू सबै नै पापको दण्डबाट चाहिँ यो चाहिँ न्यायाधीशबाटको क्षमा हो। तर कस्तो भने हामी विश्वास गरिसकेपछि गरेको पाप चाहिँ के हुन्छ नि, हामीले विश्वास गरिसकेपछि पनि हामीले चाहिँ हामीसँग त फ्याक्ट्री त छ, अनि हामी चाहिँ कतिपल्ट त्यसलाई नै चलाउन पुग्छौँ, चलाउनु त हुँदैन, चलाउनु पर्दैन पनि भन्नुभएको छ, हाम्रै दोष हो है। अब के गर्ने त, त्यो बेलामा चाहिँ पनि हामीलाई क्षमा चाहिन्छ, तर दण्ड बाटोको क्षमा होइन, त्यो त पाइसक्यो हामीले। न्यायाधीश बाटोको क्षमा, पापको दण्डबाट क्षमा होइन, तर यो चाहिँ के भने परमेश्वरको परिवारमा भएकोले पिता बाटोको क्षमा चाहिएछ, बुवा बाटोको क्षमा चाहिएछ, न्यायाधीश बाटोको क्षमा होइन। अब चाहिँ परमेश्वर पिता बाटोको क्षमा, यो चाहिँ कसरी पाइन्छ, स्वीकार गरेर, स्वीकार गर्ने, यो चाहिँ गरिरहन्छ गरिरहन्छ गरिरहन्छ। मुक्तिबाटको क्षमा, के मुक्तिको क्षमा अर्थात् न्यायाधीशबाटको क्षमा चाहिँ एकचोटि सदाको लागि सधैँको लागि है, दण्डबाटको क्षमा। तर यो गुवाबाटको क्षमा, यो चाहिँ सङ्गतिको लागि क्षमा, यो चाहिँ दिनदिनको क्षमा, चाहिँ पिताबाटको क्षमा भन्न सकिन्छ यसलाई। त्यसैले न्यायाधीशबाटको क्षमा चाहिँ एकचोटिको लागि चाहिन्छ, अनि सबै पापहरूको हिसाब किताब सकियो, उहिलेको, विगतको, अहिलेको, भविष्यको पनि, मैले गर्नेवाला पनि सबै नै क्षमा भइसक्यो त्यो दण्ड चाहिँ। तर पिताबाटको क्षमा चाहिँ जीवनभरि चाहिन्छ, जीवनभरि नै हामी चाहिँ स्वीकार। अनि एउटा कुरा महत्त्वपूर्ण कुरा के रहेछ भने हामीले आफ्नो बारेमा चाहिँ हामी कपटी हुनु हुँदैन, यो सङ्गति गरिरहन हामी आफ्नो बारेमा चाहिँ हामी एकदम इमान्दार हुनुपर्छ, पूर्ण रूपमा हाम्रो अवस्थाको बारेमा, हामीले गरेका पापहरूको बारेमा कुनै कुरा लुकाउनु हुँदैन। परमेश्वर ज्योति हुनुहुन्छ, हामी ज्योतिमा हिँड्नु, अनि ज्योतिमा हिँड्नु भनेको चाहिँ हाम्रो सबै कुरा स्वीकार गर्दै हिँड्नु, अनि उहाँको पुत्रको रगतले हामीलाई सब पापबाट शुद्ध पारिरहन्छ। अनि मैले चाहिँ उदाहरण दिएको थिएँ, जस्तो कि त्यो ट्रक बस जेसुकै होस् बर्खामा पानी परिरहेछ अनि त्यसको वाइपरले चाहिँ पुछेको पुछै नै छ, पुछेको हामीले स्वीकार गरेकै गरेको छौँ, उहाँले पुछेको पुछेको छ अनि उहाँसँग हाम्रो सङ्गति भइरहन्छ। गर्नु पनि यो हुन्छ।